नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अनुमति बिना नै क्यानाडा भ्रमणमा जान लागेकाले उपकुलपति कोइरालालाई पक्रिनु परेको गृहमन्त्रीको दावी। प्रधानमन्त्री ओलीले प्राज्ञिक क्षेत्रकै अपमान गरेको कोइरालाको भनाई।
जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बनेपछि भेटघाट कम गरियो। मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका 3 जना विद्यार्थीको अनशन आज तोडियो।
मनसून फेरि सक्रिय भएकाले देशका सबैजसो ठाउँमा पानी पर्ने, खहरे तथा चुरेबाट बहने खोलामा बाढ़ी आउने भन्दै सावधानी अपनाउन आग्रह।
थाइल्याण्डको गुफामा फँसेका 6 जना किशोर को उद्धार, अरू किशोरको उद्धार चल्दै।
र साफ महिला फुटबल 6 महिनापछि श्रीलंकामा हुने।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा। प्राविधिक शिक्षाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशन नेटवर्क भरतपुर चितवनको सूचना।
कृषितर्फ आईएससी एजी बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर वर्सियर,
स्वास्थ्य तर्फ एचए ल्याब टेक्निसियन र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटनरी जीटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही साउन 11 गते, प्रवेश परीक्षा साउन 19 गते।
सम्पर्क
नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर सिटवन।
फोन नम्बर 0556724417, 421261 र 524986।
मोबाइल 98550607068 र 98550607069।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गृहमन्त्री रामबहादुर थापा बादलले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला अनुमति बिना नै क्यानाडा जान लागेकाले पक्रनु परेको दावी गर्नुभएको छ। गृहमन्त्री थापाले विदेश भ्रमणमा नजानु भन्ने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानाडा भ्रमणमा जान नदिएको स्पष्ट पार्नुभएको हो। राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति कोइरालालाई क्यानाडा भ्रमणमा जान नदिएको बारेमा जवाफ दिन माग गर्नुभएको थियो। त्यसपछि संसदलाई जवाफ दिने क्रममा गृहमन्त्री थापाले विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काएको जानकारी दिनुभयो।
अनुमति बिना, कुलपतिको अनुमति बिना वा सरकारको अनुमति बिना जान लायक हुनाले उहाँलाई रोकिएको भन्ने अहिले अपुष्ट जानकारी गृहसम्म आएको छ। अहिले कुनै पनि सम्बन्धित निकायहरूले का प्रतिनिधिहरूले विदेश भ्रमण जाँदा वा अन्यत्र जाँदाखेरि सम्बन्धित निकायको अनुमति लिएर जानुपर्ने हुन्छ।
तर नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपराधी जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ। आफूलाई क्यानाडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीले ठाडो निर्देशन दिएर फर्काएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो। आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको दावी गर्नुभयो। उपकुलपति कोइरालाले आफूलाई अपमान गरेबाट कम्युनिष्टहरू संस्कृति र संस्कारको विरोधी भएको पुष्टि गरेको समेत उहाँले तर्क गर्नुभयो।
म क्यानाडा पिकनिक गर्न जान लागेको होइन, म क्यानाडा देश घुम्न पर्यटनका लागि रहरले जान लागेको होइन, म नेपालको एकमात्र संस्कृत विश्वविद्यालयको प्रतिनिधित्व गरेर 111 देशबाट आएका संस्कृत अनुरागी विद्वत वर्गहरूसँग सहकार्य गर्न र सहकार्यको मार्ग खोज्नका लागि म जान लागेको थिएँ। त्यसले नेपाललाई नै फाइदा हुन्थ्यो, वर्तमान सरकारलाई पनि फाइदा हुन्थ्यो। कमसे कम कम्युनिस्टहरू संस्कृत मास्न चाहन्छन्, जगाउन चाहँदैनन् भन्ने सन्देशबाट त म मुक्त हुनुहुन्थ्यो। तर उहाँले त के गर्नुभयो भन्दाखेरि कम्युनिस्टहरू न संस्कृति चाहन्छन् न संस्कृत चाहन्छन् भन्ने कुरा परिपुष्ट गरिदिनु भयो।
कोइरालाले आफूले विगतमा पूरा गरेका प्रक्रिया पूरा गरेर नै क्यानाडा जान लागेको पनि दावी गर्नुभएको छ। हिजो दिउँसो क्यानाडा जान विमानस्थल पुगेका उपकुलपति कोइरालालाई प्रहरीले पक्राउ गरेर प्रधानमन्त्री निवास बालुवाटारमा लगेर राखेको थियो। क्यानाडा जाने जहाज उडेपछि कोइरालालाई छाडिएको थियो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ युवराज भूषाल आजदेखि पदमुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ 14 गतेदेखि फागुन 2 गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछि भूषाल पदमुक्त हुनुभएको हो। प्रधानमन्त्री कार्यालयले शुक्रबार पठाएको पत्र आज बुझेर भूषाल प्राधिकरणबाट विदा हुनुभएको छ। आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयको आफूले सम्मान गर्ने भन्दै भूषालले अदालतमा नजाने बताउनुभयो।
यो नयाँ सरकार बनिएपछि हटाउने भने 5 महिना अगाडि नै हटाइसक्ने थियो। त्यसो गर्दाखेरि मलाई लक्षित गरेर गरिएको निर्णय होइन भन्ने मलाई लागेको छ। र मैले पनि भाग्ने भए सरकार आएपछि म भाग्ने थिएँ। मैले यस्तो जिम्मेवारी महत्वपूर्ण जिम्मेवारी मानवीय संविधानको जिम्मेवारीबाट भाग्नु उपयुक्त नठानेर मैले पनि राजीनामा गरेको। अहिले सरकारले भदौ 14 फागुन 2 निर्णयलाई सोलोटो रूपमा खारेज गर्ने र त्यस बेलामा नियुक्त भएका व्यक्तिहरूलाई पदमुक्त
भूषालले आफ्नो 9 महिने कार्यकाल सफल भएको दावी समेत गर्नुभयो। नेपाली कांग्रेस निकट भूषाल गएको कार्तिक 6 गते प्राधिकरणको सीईओ नियुक्त हुनुभएको थियो। सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको काम कारवाही चित्त नबुझे जुनसुकै बेला हटाउन सक्ने प्रावधान छ, तर हटाउनु अघि प्रष्टीकरणको मौका दिनुपर्ने ऐनमा व्यवस्था छ। भूषाल पदमुक्त भएसँगै प्राधिकरण अब नेतृत्वविहीन भएको छ। 2072 सालको भूकम्पपछि प्राधिकरणमा गोविन्द पोखरेल, सुशील गेवाली र युवराज भूषालले नेतृत्व गरिसक्नु भएको छ। पोखरेलले त 2 जिम्मेवारी सम्हाल्नु भएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध विमानस्थललाई 1 सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको दावी गरेको छ। तावन मार्ग निर्माणको काम भइरहेको विमानस्थलको अहिलेसम्म 50% काम मात्रै सम्पन्न भएको छ, तर राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2075 माथि मन्त्रालयसँग जोड़िएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रविन्द्र प्रसाद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल निर्माणको काम तोकिएकै समयमा सकिने दावी गर्नुभयो। यस्तै कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् 2019 भित्र धावन मार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उड्डयन क्षेत्र सहज बनाउन गठन गरेको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ। नागरिक उड्डयनका क्षेत्रमा सुझाव दिन मन्त्रालयले गएको चैत 25 गते मन्त्री स्तरीय निर्णयबाट 39 विज्ञ रहेको समूह गठन गरेको थियो, तर विज्ञ समूहमा परेका हरिभक्त श्रेष्ठ लाउडा विमान प्रकरणका आरोपी भएको भन्दै आलोचना भएको थियो। त्यसपछि आज मन्त्रालयले विज्ञप्ति निकालेर श्रेष्ठको नाम विज्ञ समूहबाट हटाएको जानकारी दिएको हो।
जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि संक्रमण रोकथामका लागि भेटघाटलाई कम गराइएको छ। आज 9 अनसन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बनेपछि भेटघाटलाई कम गराइएको हो। डाक्टर केसीको उपचारमा खटिएका डाक्टर सिद्धार्थ खत्रीका अनुसार भेटघाटलाई निकै कम गरिएको र भेट्नै पर्ने व्यक्तिलाई मास्क लगाएर मात्रै भेट्न दिइएको छ। केसीको पिसाब र श्वास प्रश्वासमा समस्या देखिएको डाक्टरहरूले बताएका छन्। चिकित्सा शिक्षा विधेयक माफियाको अनुकूलमा ल्याउन लागिएको भन्दै जुम्ला पुगेर अनसन शुरू गर्नुभएका डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पठन पाठन हुनुपर्ने र जुम्लालाई मेडिकल उपचार केन्द्र बनाउनुपर्ने माग पनि अघि सार्नु भएको छ।
यसैबीच अनसनरत डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको माग सम्बोधन गर्न सरकारलाई दवाब दिन भन्दै आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। डाक्टर केसीले राखेका माग सम्बोधन गर्न र काठमाडौँको वीर अस्पतालमा अनसनरत अधिकारीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो।
यस्तै गोर्खाका फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। गोर्खाका कृष्ण प्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले 2071 सालमा धरोटीमा छाडेको थियो, तर सर्वोच्च अदालतले जिल्ला अदालतलाई जिल्ला अदालत र पुनरावेदन अदालतको आदेशलाई बदर गरेको थियो। सर्वोच्चले 2072 पूर्वपक्षका लागि फुनामा राखेर कानून बमोजिम गर्न आदेश दिएको थियो। त्यसपछि फरार रहेका उनले आज सर्वोच्चमा आत्मसमर्पण गरेपछि दिल्ली बजार कारागार चलान गरिएको छ। लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्ण प्रसादकी आमा गंगामाया अधिकारी गएको जेठ 15 वीर अस्पतालमा आमरण अनसन बसिरहनु भएको छ।
6 अनसनमा बसेका मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका 3 विद्यार्थीले आज अनसन तोडेका छन्। विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत इन्जिनियरिङ संकायका विद्यार्थी बीच 17 सहमति भएपछि रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन विसीले आज अनसन तोड्नु भएको हो। सुर्खेतको देउती अस्पतालमा विश्वविद्यालयका डीन गोविन्द लामिछाने, क्याम्पस प्रमुख सोनालाल यादवले जुस खुवाएर 3 विद्यार्थीको अनसन तोडाउनु भएको हो। सहमति अनुसार मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ हाइड्रो पावर पाठ्यक्रम तयार गरी 4 सेमेस्टरको परीक्षा अघि पाठ्यक्रम उपलब्ध गराउनेछ। इन्जिनियरिङ संकायको 3 प्रयोगशालाको व्यवस्थापन गरिने, पुस्तकालयमा आवश्यक पुस्तकहरू उपलब्ध गराउने प्रतिबद्धता पनि विश्वविद्यालयले जनाएको छ। तर इन्जिनियरिङ संकायलाई स्वायत्त बनाउनुपर्ने विद्यार्थीको माग भने विश्वविद्यालयले अस्वीकार गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सस्तो डाटा चमत्कार
के रोकेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 GB दरले 3 दिनको लागि 3 GB डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 GB, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार। उज्यालो अब अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियामा बिना इन्टरनेट सुन्न सकिन्छ।
अमेरिकामा टोल फ्री
0017-1180-1174,
युकेमा टोल फ्री
0044-33-60-61-378,
क्यानाडामा टोल फ्री
0017-86-50-54-83,
अस्ट्रेलियामा टोल फ्री
0061-10-28-080-51-44।
पैसा नलाग्ने टोल फ्रीमा फोन गर्नुहोस्।
गाडी वा घरमा मन लागे जति समय उज्यालो सुन्नुहोस्।
जहाँ गए पनि उज्यालो तपाईँ सँगसँगै।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अनुमति बिना नै क्यानाडा जान लागेकाले उपकुलपति कोइरालालाई पक्रनु परेको गृहमन्त्रीको दावी, प्रधानमन्त्री ओलीले प्राज्ञिक क्षेत्रकै अपमान गरेको कोइरालाको भनाई, जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बनेपछि भेटघाटलाई कम गरियो, मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका 3 विद्यार्थीले अनशन तोडे लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, राष्ट्रिय जनता पार्टी राजपा नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ। पार्टीको अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नै दवाब दिने निर्णय गरेको हो। संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोलि प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनुभयो।
संविधान संशोधनको बारेमा सरकारको आधिकारिक धारणा के हो, कहिले र कसरी गर्ने, त्यसको बारेमा राष्ट्रिय जनता पार्टीका नेताहरू भेटिरहे। त्यो भेट्नको लागि आज समय माग्ने र समय दिएअनुसार त्यो भेटेर त्यसको बारेमा आधिकारिक धारणा के छ र त्यसपछि राष्ट्रिय जनता पार्टीले सरकारको बारेमा आफ्नो धारणा निर्माण गर्छ। संविधान संशोधन मुद्दा फिर्ता लगायत र चुनाव अगाडि जुन प्रक्रियाहरू अगाडि बढ़िरहेको थियो चुनावको कारणले गर्दा त्यो प्रक्रिया रोकिएको छ, त्यो प्रक्रियालाई फेरि पनि अगाडि बढ़ाउनको लागि, जस्तै मुद्दा फिर्ताको बारेमा धेरै कुराहरू अगाडि बढ़ेको थियो, चुनाव घोषणा भयो, चुनावमा गएको हुनाले त्यो रोकियो, त्यसलाई फेरि अगाडि बढ़ाउने।
भोलि हुने भेटमा प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने प्रतिबद्धता अनुसार अगाडि नबढ़े सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आउने नेता यादवले बताउनुभयो। यस्तै बैठकले संसद र संसदीय गतिविधिलाई समीक्षा गर्न भोलि बिहान 11:30 सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ। सरकारलाई समर्थन गरे पनि संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने राजपाको अडान छ।
प्रदेश सरकार गठन भएको पाँच महिना भइसकेको छ। दुईवटा प्रदेश बाहेक अरू प्रदेशले नाम र स्थायी राजधानी अझै टुङ्गो लगाउन सकेका छैनन्। प्रदेशसभाको दुई तिहाई बहुमतबाट नाम र राजधानीको निर्णय गर्ने संवैधानिक अधिकार छ। यो अधिकार प्रयोग गरेर नाम र राजधानी टुङ्ग्याउने कर्णाली पहिलो र गण्डकी दोस्रो प्रदेश बनेका छन्। नाम र राजधानी टुङ्ग्याउन बाँकी पाँचवटा प्रदेशको तयारी के छ त? उज्यालोका जिल्ला सहकर्मीको सहयोगमा मदन पौड्यालले तयार पारेको यो रिपोर्ट।
प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानी तोक्न सक्ने संवैधानिक व्यवस्था छ। प्रदेश दुई बाहेक अरू एक तीन पाँच र सात प्रदेशमा नेकपाको दुई तिहाई बहुमत पुग्छ। त्यसैले दुई नम्बर प्रदेश बाहेकका बाँकी प्रदेशमा नाम र राजधानी तोक्न अप्ठ्यारो छैन। तर प्रदेश सरकार गठन भए लगत्तै फागुनमै नाम र राजधानी बारे छलफल शुरू गरेको भए पनि प्रदेश एकले अहिलेसम्म नाम र राजधानी बारे ठोस टुङ्गो लगाएको छैन। प्रदेश एकमा सगरमाथा र कोशी नाममा छलफल भइरहेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की:
हामीले घोषणा गरेका छौ यो संसद अधिवेशनमा हामी टुङ्ग्याउँछौ भनेर, साउन भित्रमा हाम्रो एक नम्बर प्रदेशको नाम अलि र राजधानीको विषयलाई हामी टुङ्ग्याउँछौ।
त्यस्तै प्रदेश दुईमा मधेसवादी दलको बहुमत भए पनि प्रदेशको नाम र स्थायी राजधानी तोक्न चाहिने दुई तिहाई बहुमत पुग्दैन। प्रदेश दुईमा मधेस, मिथिला, मिथिला भोजपुर जस्ता नाममा छलफल भइरहेको छ। 107 सांसद रहेको प्रदेश सभामा नेकपाको 34, फोरमको 29, राजपाको 25, कांग्रेसको 18 र स्वतन्त्र एक सांसद छन्। प्रदेश दुईका अर्थमन्त्री विजय यादवले सहमतिमै नाम र स्थायी राजधानी टुङ्गो लगाउने बताउनु भएको छ।
प्रदेशको नामकरण सम्बन्धमा हामी अहिले छलफलमै छौं र छलफल गरिसकेपछि हामी प्रदेश यो एजेन्डा संसद सचिवालयमा दर्ता गराउँछौ र विभिन्न दलहरूसँग हाम्रो छलफल चलिरहेछ। नामको सम्बन्धमा के हुन्छ भने अहिले हाम्रो खास गरी फोरम र राजपा गठबन्धनको दुई तिहाई छैन। हामी विभिन्न दलहरूसँग सहकार्य गरेर यो कुरालाई हामी अगाडि बढाउँछौ।
त्यस्तै देशकै राजधानी रहेको प्रदेश तीनमा बागमती, काष्ठमण्डप, पशुपति, नेवा, तामसालिङ जस्ता नाम चर्चामा छन्। तर नाम र स्थायी राजधानी असारभित्रै टुङ्गो लाग्ने अवस्था छैन। प्रदेश तीनमा जस्तै प्रदेश पाँचमा पनि प्रदेशको नाम र स्थायी राजधानी बारे छलफल नै शुरू हुन सकेको छैन। तर प्रदेशको नाम भने लुम्बिनी र बुद्धभूमि चर्चामा छ। स्थायी राजधानी बुटवलकी दाङ भन्ने टुङ्गो लाग्न बाँकी नै छ। प्रदेश छले कर्णाली नाम राखेको चार महिना बितिसक्दा छिमेकी प्रदेश सातले नाम टुङ्गो लगाउन सकेको छैन। त्यसैले के नाम होला र स्थायी राजधानी कहाँ होला चासोको विषय छ। प्रदेश सातमा मुख्य चर्चामा रहेका नाम भने खप्तड र सेती महाकाली हुन्। तर औपचारिक छलफल भने अझै हुन सकेको छैन। प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट:
ठ्याक्कै छलफल भइसकेको छैन, अब हामीले शुरू गर्छौं। आफ्नो तरिकाले अनौपचारिक छलफल चल्या हुन सक्छ, तर विधिवत रूपबाट हामीले नाम के राख्ने, राजधानी कहाँ तोक्ने भन्ने कुरा छलफल भएको छ।
कर्णाली र गण्डकीले गरेको निर्णयले अरू बाँकी पाँचवटा प्रदेशलाई पनि नाम र राजधानी छिट्टै तोक्न दबाव भने बढेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। आज रातिदेखि देशका साना खोला तथा नदीमा बाढ़ी आउन सक्ने भन्दै सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले आग्रह गरेको छ। मनसून फेरि सक्रिय भएकाले आज पश्चिमदेखि पूर्वी नेपालसम्म नै पानी पर्ने सम्भावना छ। पश्चिम नेपालका केही ठाउँमा त दिउँसोदेखि नै ठूलो पानी परिरहेकाले खोला तथा नदीमा बाढ़ी आउने सम्भावना रहेको शाखाको भनाई छ। चुरेबाट बहने खोला तथा पहाड़का साना खोलामा बाढ़ी आउने सम्भावना धेरै छ, तर कोशी, गण्डकी, कर्णाली, महाकाली लगायतका ठूला नदीमा भाव बढ़े पनि खतराको तह पार गर्ने सम्भावना भने नरहेको शाखाले स्पष्ट पारेको छ। भिरालो जमिन र यसअघि पहिरो गएका ठाउँमा बस्न पनि जोखिम हुने भन्दै शाखाले सावधानी अपनाउन पनि भनेको छ। गत हप्ताको झरीपछिको बाढ़ी र पहिरोले 25 जनाको ज्यान गएको थियो भने तराईका धेरै ठाउँमा डुबान पनि भएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काठमाडौँ फरेस्ट्री कलेज कोटेश्वरमा डिप्लोमा इन फरेस्ट्रीमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम खुल्यो।
साथै युनिभर्सिटी अफ साल्जबर्ग अस्ट्रियाको सहकार्यमा एमएससी इन जीआईएस को युनि जीआईएस एमएससीमा भर्नाको लागि आवेदन खुल्यो।
डिप्लोमा इन फरेस्ट्री तहका लागि प्रवेश परीक्षाको आवेदन फारम भर्ने अन्तिम मिति यही साउन 2 गते। र युनिट जीआईएस एमएससी तहका लागि फार्म भर्ने अन्तिम मिति यही साउन 30 गते सम्म।
विस्तृत जानकारीको लागि यस कलेजको फोन 514-7211 सम्पर्क राख्नुहोला अथवा www.kafcol.edu.np हेर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल, सम्पर्क 01-42-46-024-42-9-301।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय कुमार ठाकुर 45,000 घुस रकम सहित पक्राउ परेका छन्। विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भए पश्चात अन्तिम भुक्तानीका लागि बिल कागजात तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपालले चीन सरकारलाई उपहार स्वरूप पठाउन लागेको एक जोड़ी गैंडाका साथमा चिकित्सक, प्राविधिक र सहयोगी पनि पठाइने भएको छ। पहिलो चरणमा भद्र र रूपसीलाई असार 28 गते चीन पठाउन लागि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डाक्टर कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीलाई पनि चीन पठाइनेछ। र प्राविधिक सहितको टोली गैंडालाई चीनमा छाडेर स्वदेश फर्किनेछ।
सरकारले विद्यार्थी भर्ना अभियान अन्तर्गत आज देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ। प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो। अभियानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभयो। उहाँले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो।
शेयर बजार परिसूचक नेप्से आज स्थिर बसेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन गत बिहिबार 36 अंकले बढ़ेको नेप्से आज उतार चढ़ाव हुँदै स्थिर बनेको हो। आज दिउँसो एक समय 16 अंकसम्मले बजार बढ़े पनि बन्द हुने बेलामा स्थिर बन्दै नेप्से 1224.39 बिन्दुमा रोकिएको छ। नेप्से स्थिर रहे पनि कारोबार रकम भने आज बिहिबारको तुलनामा 2 करोड़ बढ़ेर 48.5 करोड़ पुगेको छ।
सुर्खेतका बाढ़ी पीड़ित 4 वर्षसम्म पनि टालेका पालमुनि बसिरहेको समाचार उज्यालो अनलाइनमा पढ़ेर उषा किरण कार्की लेख्नुहुन्छ, समाचार सुन्दा निकै दुःख लाग्यो। चुनावको बेलामा यो गरिदिन्छौ त्यो गरिदिन्छौ भनेर आश्वासन दिने, चुनाव जितेपछि फर्केर नहेर्ने नेताहरूको भर पर्दा यस्तै अन्य ठाउँका बाढ़ी पीड़ितहरू अझै कति वर्ष यस्तै पालमुनि बस्नुपर्ने हो। जब बाढ़ी आउँछ तब सरकारले राहतको घोषणा गर्छ, 2-4 बोरा चामल र पाल बाँडेरै सकाउँछन् बजेट जति।
उपकार भण्डारी उज्यालोलाई मेन्सन गर्दै ट्वीटरमा भन्नुहुन्छ, नेताहरू समृद्धिको भाषण छाँट्न व्यस्त छन्, देश बाढ़ीले डुबेको छ, संचार माध्यमले सतर्कता अपनाउनु भनेर समाचार दिइरहेका छन्। सरकारले त विकल्प पो दिने हो त, जाने ठाउँ र सावधानी अपनाउने कुनै विकल्प नभेटेका नागरिकले के गर्नु खै? फूलो तर्यो लौरो बिर्सियो भनेको यही त होला।
विदेश जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले छापामार शैलीमा विमानस्थलबाट फर्काइयो भनेको समाचार सुनेर विश्वनाथ चापागाईको प्रतिक्रिया छ, नाच्न नजान्ने आँगन टेढो भने चाहिँ सरकार भन्दा बाठो भएर जन्ती लिएर सरकारलाई थाहै नदी हिँड्नु त भएन नि उपकुलपति ज्यू, तपाई जस्तो प्राध्यापकले त्यसो गरे अरूबाट नागरिकले के आश गर्ने?
अनि प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको श्रम स्वीकृति खुल्न सक्ने समाचार उज्यालो अनलाइनमा पढेर कार्की जनक लेख्नुहुन्छ, विदेश जाने भनेर ठिक्क पर्नेहरूका लागि त ठिकै होला, तर म्यान पावर व्यवसायको कुरामा बहकिएर कुनै गलत निर्णय नगर्नु होला मन्त्रीज्यू, विदेशमा गएर दुःख पाउनुभन्दा त स्वदेशमै काम नगरी बस्नु ठिक छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सञ्जिता देवकोटा। अब विदेशको खबर। उत्तरी थाइल्याण्डको एउटा गुफामा फँसेका 12 जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक मध्ये अहिलेसम्म 6 जनालाई सकुशल उद्धार गरिएको छ। 2 हप्तादेखि गुफामा फँसेका 12 बालक र फुटबल प्रशिक्षकको उद्धार तीव्र गतिमा भइरहेको बीबीसीले जनाएको छ। गुफामा जलस्तर अझ बढ़न सक्ने सम्भावनालाई ध्यान दिँदै उद्धारमा तीव्रता दिइएको छ। गुफामा फँसेका मध्ये शुरूमा 2 जनालाई आज बाहिर निकालिएको थियो, त्यसपछि पालै पालो गरेर अहिलेसम्म 6 जनाको उद्धार गरिएको छ र उद्धार कार्य अहिले पनि चलिरहेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला फुटबल 6 महिनापछि श्रीलंकामा हुने भएको छ। प्रतियोगिता आउँदो डिसेम्बर 17 देखि 26 तारीकसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुन लागेको हो। प्रतियोगिताका लागि नेपाली महिला फुटबल टीमले तयारी गर्न अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै हरि खड्कालाई मुख्य प्रशिक्षक बनाइसकेको छ। महिला साफ फुटबलमा अहिलेसम्म फाइनलमा पुगे पनि नेपालले उपाधि भने जित्न सकेको छैन।
यसै गरी 18 वर्ष मुनिको महिला साफ फुटबलको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल समूह बीमा परेको छ। यो समूहमा नेपालसँगै भूटान, बंगलादेश र पाकिस्तान छन्। यस्तै समूह एमा आयोजक भारत, श्रीलंका र मालदिव छन्। सेप्टेम्बर 28 देखि अक्टोबर 7 सम्म भारतमा हुने प्रतियोगितामा दक्षिण एसियाका 18 वर्ष मुनिका 7 देशका महिला टोली सहभागी हुनेछन्। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने भएको हो। यसै गरी 15 वर्ष मुनिको साफ महिला फुटबलमा नेपाल समूह बीमा परेको छ, जसमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ। ड्र अनुसार नेपालले अगस्त 11 पाकिस्तानसँग पहिलो खेल खेल्न लागेको हो।
जिम्बाब्वे, अस्ट्रेलिया र पाकिस्तान बीचको त्रिकोणात्मक 2020 क्रिकेट श्रृंखलाको उपाधि पाकिस्तानले जितेको छ। आज भएको फाइनलमा अस्ट्रेलियालाई 6 विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो। हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 183 रन बनाएको थियो। अस्ट्रेलियाका बीआरसी सटले 76 रन बनाए। 184 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको पाकिस्तानले 4 बल बाँकी सधैँ 4 विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो। पाकिस्तानलाई जिताउन फकहर जमानले 91 र सोएब मल्लिकले 43 रनको योगदान दिए। यो क्रिकेट श्रृंखलामा जिम्बाब्वे सहभागी भए पनि कुनै खेल जित्न सकेको थिएन।
र इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम 2020 क्रिकेट जित्न इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम 2020 क्रिकेट जित्न भारतले 199 रनको लक्ष्य पाएको छ। पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 9 विकेट गुमाउँदै 198 रन बनाएपछि भारतले 199 रनको लक्ष्य पाएको हो। लक्ष्य पछ्याउने क्रममा भारतले केही बेरमा ब्याटिङ थाल्दैछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अनुमति बिना नै क्यानाडा भ्रमणमा जान लागेकाले उपकुलपति कोइरालालाई पक्रिनु परेको गृहमन्त्रीको दावी। प्रधानमन्त्री ओलीले प्राज्ञिक क्षेत्रकै अपमान गरेको कोइरालाको भनाई।
जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बनेपछि भेटघाटलाई कम गरियो। मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका 3 जना विद्यार्थीको अनशन तोडियो।
मनसून फेरि सक्रिय भएकाले देशका सबैजसो ठाउँमा पानी पर्ने, खहरे तथा चुरेबाट बहने खोलामा बाढ़ी आउने भन्दै सावधानी अपनाउन आग्रह।
थाइल्याण्डको गुफामा फँसेका 6 जना किशोरको उद्धार, अहिले पनि उद्धार कार्य चल्दै।
र साफ महिला फुटबल 6 महिनापछि श्रीलंकामा हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।